नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको ऐतिहासिक प्रथम महाधिवेशन हिजोदेखि चितवनमा शुरू भएको छ। चार वर्ष अघि मात्र स्थापना भएको रासपा अहिले संसदमा 182 संख्याका साथ सरकारको नेतृत्व गरिरहेको छ। छोटो अवधिमै पाएको सफलतासँगै रासपाले पहिलो पटक पार्टीको सांगठनिक संरचना र विचारलाई औपचारिक अधिवेशन मार्फत अनुमोदन गर्दैछ। यो अधिवेशन मार्फत रासपाले राजनैतिक परिवर्तन र नागरिकको चाहनालाई संस्थागत गर्ने अपेक्षा गरिएको छ। त्यसैले यो अधिवेशनलाई ऐतिहासिक पनि भनिएको छ। रासपाको उदयलाई परिवर्तनको लहरका रूपमा हेरिएको छ। अधिवेशनले उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने रासपाका नेताहरूले पनि यसप्रति लक्षित गर्दै परिवर्तनको सपना साकार पार्ने उद्घोष गरेका छन्। जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने हिजोको उद्घाटनको महाधिवेशनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता, साझा प्रतिबद्धता देखिएको छ। शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, सभापति लामिछानेले भन्नुभएको छ भने प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले सरकार एक्सप्रेस वेमा हिँडेको गाड़ी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्ने अभिव्यक्ति दिनुभएको छ। अन्य नेताहरूले पनि हिजो आयोजित उद्घाटन समारोहमा संयमित तरिकाले आफ्नो धारणा व्यक्त गरेका छन्। समग्रमा उद्घाटन समारोह छोटो र मिठो तरिकाले सम्पन्न भएको छ र 9 गतेसम्म चल्ने अधिवेशनले नयाँ जनादेशसहित नयाँ नेतृत्व चयन गर्नेछ। यसरी अहिले शक्तिशाली अर्थात सत्तामा रहेको दलको ऐतिहासिक महाधिवेशन हुँदै गर्दा धेरैको ध्यान यो महाधिवेशनले गर्ने निर्णय, यो महाधिवेशनले गर्ने संस्थागत गर्ने विषयहरूलाई महत्वका साथ हेरिएको छ। नेपाली जनताहरूले यसलाई महत्वका साथ लिएका छन्। आज हामी रासपाको ऐतिहासिक प्रथम महाधिवेशन, यसले दिएको सन्देश, महाधिवेशनको उद्घाटन सत्रमा नेताहरूले दिएका अभिव्यक्ति लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ एकजना कूटनीतिक व्यक्तित्व, प्राध्यापक डाक्टर जयराज आचार्य। आचार्यज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
नमस्कार।
अब अहिलेको कान्छो पार्टी र सबैभन्दा ठूलो पार्टी, सत्ताको नेतृत्व गरिरहेको पार्टी, जनताको अपार मत प्राप्त गरेको पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन हिजोदेखि चितवनमा शुरू भएको छ। विभिन्न नेताहरूले आफ्ना अभिव्यक्ति दिनुभएको छ र सँगै प्रतिपक्षी विपक्षी दलहरूले पनि, दलका नेताहरूले पनि त्यहाँ आफ्नो धारणा व्यक्त गर्नुभएको छ। यहाँले चाहिँ कसरी हेर्नुभयो, सो महाधिवेशनलाई कसरी हेर्दै हुनुहुन्छ?
अब तपाईँले भने जस्तै यो सबैभन्दा कान्छो पार्टी, चार वर्ष मात्रै स्थापित भएको, तर अहिले सरकारमा 182 सिट ल्याएर, संसदमा 182 सिट ल्याएर अब सरकारको नेतृत्व गरिराखेका छ। त्यसैले अब यसको महाधिवेशनको विषयमा दुईटा कुरामा ध्यान दिनुपर्छ। एउटा त यसले आफ्नो नीति र कार्यक्रम जनता समक्ष कसरी प्रस्तुत गर्छ। अब सबैभन्दा कान्छो पार्टी भएको हुनाले पुराना पार्टीहरू जो नेपाली काङ्ग्रेस अथवा एमाले थिए, जसले दशकौंसम्म के भनेको लामो इतिहास बोकेर राजनीति गरे, तिनीहरूको सिद्धान्त, नीति, कार्यक्रम भनेको जे जस्तो भए पनि जनतामा लामो अवधिसम्म अस्तित्वमा रहेको हुनाले पुगेको थियो। अब यो पार्टीको अब त्यो नीति, सिद्धान्त, कार्यक्रम कस्तो हो, के हो भन्ने कुरा विषयमा जनतालाई धेरै चाहिँ नि थाहा भइसकेको जस्तो मलाई लाग्दैन। अब यो चुनावमा जुन चाहिँ नि एकदम ऐतिहासिक परिणाम यो पार्टीले प्राप्त गर्यो, त्यो आफ्नो नीति, कार्यक्रम, सिद्धान्त जनतामा भिजेको अथवा संगठनै जनतासम्म पुगिसकेको भन्दा पनि त्यो पुराना पार्टीहरूप्रति जनतामा भएको वितृष्णा र त्यो विगतको लामो के भन्छ अस्थिरता, राजनीतिक अस्थिरताको बाट चाहिँ नि एक प्रकारको फ्रस्ट्रेसन, जनतामा आएको फ्रस्ट्रेसनको परिणामका रूपमा यो पार्टीले यसरी प्राप्त गरेको छ। त्यस कारणले यो पार्टीको अघिल्तिर चुनौती भनेको त्यही अब नीति र कार्यक्रम जनतासम्म प्रष्ट पारेर बुझाउने, अनि अनि अब आफ्नो पार्टीको संगठन के अरे केन्द्रदेखि लिएर चाहिँ नि प्रदेश हुँदै के अरे पालिकाहरूसम्म चाहिँ नि स्थापित गराउने, यी दुईटा चाहिँ नि मुख्य काम के अरे पार्टीको अघिल्तिर म देख्छु। अब अहिलेलाई यति नै भनौँ, अब जहाँसम्म नीति को नीति र कार्यक्रमको कुरा छ त्यो अत्यन्त महत्त्वपूर्ण छ। त्यसमा मैले चारवटा अति महत्त्वपूर्ण कुरा देखेको छु नीति र कार्यक्रमको विषयमा। त्यो के भने अब यो पार्टीको सिद्धान्त नीति के हो भन्ने कुरा चाहिँ नि स्पष्ट पार्नलाई हामीले 2012 सालमा नेपाली काङ्ग्रेसको 6ौं महाधिवेशन वीरगन्जमा जो भयो त्यसले पारित गरेको तिनवटा मुख्य कुरा हामीले सम्झिनुपर्छ। त्यसले के पारित गरेका थियो भने हाम्रो पार्टीको गन्तव्य सिद्धान्त आदर्श भनेको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद, त्यो तिनवटा चाहिँ नि खुट्टामा उभिएको के अरे ट्राइपोड भनौँ न जस्तो त्यो स्पष्ट पारिएको थियो र त्यही नै अहिलेसम्म पनि नेपाली काङ्ग्रेसको के अरे नीति सिद्धान्त कार्यक्रम हो भनेर बुझिन्छ। अब प्रजातन्त्रको ठाउँमा लोकतन्त्र भनौँ अथवा जाने जेसुकै भनौँ त्यो अङ्ग्रेजीमा डेमोक्रेसी नै हो। अब यो पार्टीको चाहिँ के हो, जब कम्युनिस्टहरूले पनि अलिकति चाहिने त्यही राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई के अरे अलिकति मोडिफाई गरेर राष्ट्रियता, प्रजातन्त्र र जनजीविकाको सवाल भनेर भनेको थियो, त्यो समाजवादलाई जनजीविकाको सवाल भनेर। अब राप्रपा पनि एउटा पुरानो पार्टी हो, त्यसले पनि राष्ट्रियता, प्रजातन्त्र र के अरे समाजवादको सट्टा चाहिने अब के अरे यो जनजीविकाको सवाल भने जस्तै एउटा शब्द चाहिँ मात्रै फेरेको छ। मुख्य कुरा यो पार्टीले गर्ने चाहिँ नि पहिलो के अरे आफ्नो नीति सिद्धान्त के हो त्यो चाहिँ स्पष्ट पार्नुपर्छ। दोस्रो चाहिँ नि यसको अब जनस्तरसम्म संगठन बनाउनु पर्यो। तेस्रो चाहिँ नि यसको नेपालको आर्थिक विकासको चाहिँ नि मोडेल के हो, गन्तव्य के हो, कसरी चाहिँ नि आर्थिक विकास गर्ने यसको रणनीति छ। किनभने नेपाल अब हामी भन्छौँ नि 2000 वर्षदेखि चाहिँ नि स्वतन्त्र राष्ट्र रहेको छौँ, हामी कहिल्यै कसैको उपनिवेश भएनौँ, तर हामी नै फेरि अहिले अल्प विकसित, अति अल्प विकसित देशको सूचीमा पनि छौँ। यो विडम्बना छ, यसलाई यो गरिबीको चाहिँ नि अति अल्प विकसित अवस्थाबाट चाहिँ नि विकसित अवस्थामा अथवा विकासोन्मुख अवस्थामा उकाल्ने हाम्रो चाहिँ नि रणनीति के हो त्यो कुरा पनि चाहिँ नि स्पष्ट हुनुपर्छ। र चौथो कुरा चाहिँ हाम्रो परराष्ट्र नीति, परराष्ट्र सम्बन्ध कस्तो हो किन त्यो कुरा पनि स्पष्ट पार्नुपर्छ। जस्तो अब परराष्ट्रको कुरा गर्दा अहिले धेरै लामो कुरा नगरिकन मुख्यतया भनौँ न भारत, चीन र अमेरिका तिनवटा हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण शक्तिशाली छिमेकी भनौँ न, दुईटा त भूमिगत हाम्रा के अरे भौगोलिक छिमेकी भए, अर्को चाहिँ आकाशको छिमेकी भएको चाहिँ अमेरिका। यी तिनवटासितको सन्तुलित सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि अत्यन्तै महत्त्वपूर्ण छ। अब सौभाग्यले भन्नुहोस् अब राष्ट्रपाको सभापति रवि लामी छानेले भारतको भ्रमण गर्नुभयो, उहाँको अत्यन्तै ठुलो स्वागत पनि भयो, ठिक छ, त्यो हुनु स्वाभाविक हो, सन्तोष पनि लागेको छ। तर व्यावहारिक रूपमा देशले, जनताले के प्राप्त गर्यो भन्ने कुरा चाहिँ अझै पनि बाहिर त्यति स्पष्ट भइसकेको छैन। अब उहाँले झन्डै 1 घन्टा लामो त नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीसितै कुरा गर्नुभयो भन्नुभएको छ। 1 घन्टामा त धेरै कुरा भनिन्छ, सकिन्छ, होइन? अब के कुरा भयो, अब त्यो कुरा चाहिँ पब्लिकमा त्यति स्पष्ट भएको जस्तो मलाई लाग्दैन। अब त्यसपछि हाम्रो परराष्ट्र मन्त्री शिशिर खनालले भारतको भ्रमण गर्नुभयो, चीनको पनि भ्रमण गर्नुभयो, अब त्यो सौहार्दतापूर्ण चाहिने भ्रमणहरू भए, तर ठोस रूपमा देशले के प्राप्त गर्यो भन्ने कुरा चाहिँ जनतालाई बुझाउन बाँकी नै छ। अब तेस्रो छिमेकी भनेको आकाशको छिमेकी अमेरिका, त्यहाँका पनि कूटनीतिक प्रतिनिधिहरू तीनजना मुख्यतया तीनजनाले आएर हाम्रा नेताहरूसँग चाहिँ नै राष्ट्रपाका नेताहरूसँग कुरा गरे, के अरे एस पॉल कपूर अनि सर्जियो गोर र अनि चाहिँ नै सेरा रोजर्स, ती चाहिँ नै वरिष्ठ अमेरिकी कूटनीतिक प्रतिनिधिहरूले आएर हाम्रा नेताहरूसँग कुरा गरे। अब उनीहरूले अब नेपाललाई भन्ने कुरा के हो, के भने र चाहिँ नै अब बेलायतपछि दोस्रो कूटनीतिक सम्बन्ध राखेको देश अमेरिका नै हो नेपालको लागि। अब भारत स्वतन्त्र हुनुभन्दा पनि अगाडि, केही महिना अगाडि नै हामीले अमेरिकासित कूटनीतिक सम्बन्ध राखेका थियौँ। त्यसै कारणले र अहिले ऊ विश्व शक्ति त्यहाँ यद्यपि चाहिने मिडल इस्टमा चाहिने लडाइँमा फँसेको छ, तैपनि उसको विश्व शक्तिको चाहिने स्ट्याटस स्तर चाहिने अझै खस्किएको छैन। यद्यपि हाम्रो उत्तरी छिमेकी चीन त्यसको प्रतिद्वन्दी शक्ति जस्तो भएर उदाएको छ, त्यसो हुनाले यी कुरालाई सन्तुलित ढङ्गले कसरी बढाउने भन्ने कुरा महत्वपूर्ण छ। यस विषयमा पनि पार्टीले
हजुर
गर्ला।
भनेपछि अब एउटा व्यक्तिको लोकप्रियताको जगमा, क्रेजको जगमा बनेको पार्टी यहाँसम्म आइपुग्दा अब चाहिँ वैचारिक स्पष्टता हुन जरूरी छ। पार्टीको गन्तव्य आदर्श सिद्धान्त के हो यसमा स्पष्टता हुन जरूरी छ। राजनीतिक सिद्धान्त के हो भन्ने जस्ता विषयहरूलाई चाहिँ यो महाधिवेशनले स्पष्ट गर्न सके पार्टीलाई चाहिँ यो पार्टी चाहिँ जीवन्तसम्म जान सक्छ, ताकि अहिलेकै अवस्थामा एउटा व्यक्तिको लोकप्रियताको जगमा बनेको पार्टी यही अवस्थामा जाँदा चाहिँ त्यो बीचमा फेरि यतिकै लोकप्रियता नहुन पनि सक्छ भन्ने यहाँको भनाइरहेको होइन?
हो, निश्चय पनि, किनभने व्यक्तिको व्यक्तित्व चाहिन्छ, के अरे उठ्ने बस्ने होइन, माथि माथि जाने तल जाने खस्किने भइ नै हाल्छ, त्यो सँगसँगै पार्टीको पनि चाहिँ नै छवि तलमाथि भए हुन सक्छ। त्यस कारणले यो यो ऐतिहासिक अवसरलाई के अरे सदुपयोग गरेर मुलुकलाई चाहिँ नै बाटो देखाउने काममा संयमित भएर मुख्य उतै, अब विगतमा फेरि अरू अरू पार्टीको के अरे एउटा कटु अनुभव के छ भने पार्टीमा विभाजन भइदिने, फुट्ने, गुट उपगुट भइदिने, त्यो नहोस्। त्यो यो यस विषयमा पनि पार्टीले ध्यान दिनेछ भन्ने मलाई लाग्छ, देओस् यो महाधिवेशनले त्यो कुरा चाहिँ रियलाइज गरेर त्यो सन्देश आफ्ना चाहिँ कार्यकर्ता चाहिँ प्रतिनिधिहरूलाई देशभरि चाहिँ दिएर फिर्ता पठाओस्।
अब पार्टीमा गुट उपगुट नहोस् भन्ने सन्दर्भमा अन्य दलका नेताहरूले पनि सुझाव दिएका छन्, कार्यकर्ताहरूको अपेक्षा पनि त्यो छ। अब अहिलेको सन्दर्भमा एउटा पार्टीभित्र नयाँ अभ्यास पनि भएको छ, हुन त कंग्रेसले पनि एकचोटि यो अभ्यास गरेको थियो, संसदीय दलको नेता चाहिँ भनौं न पार्टी सभापति हुने जुन खालको परम्परा रहिआएको थियो, यो यसपालि चाहिँ संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्र शाहसँगै अब पार्टीको सभापतिमा रवि लामिछाने, यो शक्ति सन्तुलनको हिसाब, पार्टीको आन्तरिक शक्ति सन्तुलन मिलाउने सन्दर्भमा अब यो महाधिवेशनमा, हुन त हिजो स्पष्ट रूपमा दुवै नेताहरूले त्यहाँ आफ्नो अभिव्यक्ति दिएका छन्, अब कसैले बल चाहिँ खोसेर लगेमा त्यो गोल चाहिँ त्यो बल चाहिँ फेरि बालेनलाई नै म पास दिन्छु भनेर सभापति लामिछानेले पनि भन्नुभएको छ, सँगै यो दुई विषयको जुन आउन सक्ने सम्भावित घटनाहरूको बारेमा प्रधानमन्त्रीले पनि त्यसको जवाफ दिनुभएको छ। अब यो शक्ति, पार्टीभित्रको शक्ति सन्तुलन कसरी मिलाउनु पर्ला पार्टीमा?
उहाँहरूले भने अनुसारै जे कुरा भन्नुभएको छ त्यो व्यवहारमै अभ्यास गरेर देखाउनु भयो भनेदेखि त कुरा मिलिहाल्यो नि। ठिक छ, मैले सुने अनुसार पहिले अब सरकार बनाउने बेलामा पनि प्रधानमन्त्रीले म सरकार चलाउँछु तपाईँ पार्टी चलाउनुहोस् भनेर भन्नुभयो र सभापति लामिछानेलाई भन्ने मैले सुनेको छु। अब त्यो यदि उहाँहरूको बिचमा चाहिने कुरा मिलेर भएको छ भने त्यो राम्रो कुरा हो, किनभने अघि नै सुरुमै भनियो नि जम्मा 4 वर्ष मात्रै उमेरको यो पार्टी हो, यसलाई चाहिने जनस्तर सम्बन्धमा लैजानलाई यसको चाहिने कार्यक्रम र चाहिने जनस्तरको संगठन चाहिने निर्माण गर्नलाई त टाइम लाग्छ। अब जसरी 7 सालको क्रान्तिको लगत्तै पछि अब बीपी कोइरालाले नेपाली काङ्ग्रेसको चाहिने सिद्धान्त कार्यक्रमलाई प्रचार गर्दै 15 सालसम्म चाहिने देश स्वदेश विदेश घुमेर आफ्नो चाहिने विचारलाई व्यक्त प्रष्ट पार्दै जानुभयो र बल्ल चाहिने 7 वर्षपछि के अरे 7 सालमा आएको चाहिने अझ 8 वर्षपछि मात्रै चुनाव भयो र त्यो चुनावमा पनि 2/3 बहुमत यस्तै अहिले ल्याएको अहिले राष्ट्रपाल ल्याएको जस्तै 2/3 बहुमत ल्याएको थियो त्यतिखेरको सरकारले। तर त्यो सरकार पनि 18 महिनाभन्दा बढी टिकेन, त्यो डरलाग्दो इतिहासबाट पनि हामीले पाठ सिकेर बडो होसियारीका साथ अगाडि बढ्नुपर्छ। अब त्यतिखेर पार्टीहरू आफ्नै पार्टीभित्र बेमेल पनि भएको थिएन, बिपी सुवर्ण के अरे सूर्यप्रसाद गणेश मानजी किसिनजीहरू सबै एक गठै हुनुहुन्थ्यो, त्यो हुँदा पनि एउटा राष्ट्रिय दुर्घटना जस्तै भयो। त्यसकारणले त्यस्तो अनुभवबाट पनि पाठ सिकेर एकजनाले चाहिने जनस्तरमा चाहिने पार्टीको सिद्धान्तलाई चाहिने र कार्यक्रमलाई चाहिँ बलियो बनाएर लैजाने, अर्कोले चाहिने सरकार हाँक्ने गर्यो भनेदेखि राम्रो हुन्छ।
अब अर्कोतर्फ हिजो पनि प्रधानमन्त्रीले त्यहाँ जवाब दिनुभएको छ, यसअघि संसदमा सीमा सम्बन्धी अभिव्यक्ति दिँदा विपक्षी दलहरूले यसको जवाब चाहिँ संसदमा आएर प्रधानमन्त्रीले दिनुपर्छ भनेर माग गरि नै रहेका छन्। तथापि प्रधानमन्त्रीले त्यसपछि प्रतिनिधि सभाको बैठकमा जानु भएको छैन र सम्बोधन पनि गर्नु भएको छैन। अब हिजो चाहिँ त्यो विषय महाधिवेशनको उद्घाटन सत्रमा त्यो विषय पनि उहाँले उठान गर्नुभएको छ। एक हिसाबमा हेर्ने भने उहाँले बोल्दिन भन्छु फेरि बोल्ने बेला आइहाल्छ भनेर त्यहाँ भन्नुभएको छ। अब एक हिसाबमा नबोल्ने प्रधानमन्त्रीका रूपमा उहाँले आफ्नो परिचय देखाउन खोज्दै हुनुहुन्छ कि, एक हिसाबमा अब नबोल्ने अब विगतमा हेर्ने भने लामो भाषणहरू दिने घण्टौंसम्म पनि दिने प्रधानमन्त्री हामीले भोगेकै छौं, उहाँको भाषण हामी सुन्न बाध्य भएकै अवस्था हो। अब अहिले चाहिँ हामीले नबोल्ने प्रधानमन्त्री पाएका छौं, होइन धेरै नबोल्ने, बोल्दिन भन्छु फेरि बोल्ने बेला आइहाल्छ उहाँले भन्नुभएको यही हो। अब यो नबोल्ने प्रधानमन्त्री भनौ न, बोल्ने प्रधानमन्त्री र नबोल्ने प्रधानमन्त्री, अब यहाँले कसरी लिनुभएको छ यसलाई?
होइन अब धेरै बोल्ने घण्टौ बोल्ने त्यो प्रधानमन्त्रीको पनि कुनै काम छैन, त्यो बेकारको कुरा हो। कति पनि नबोल्ने पनि हुँदैन, ठिक्क बोल्नुपर्छ। मध्यम हाम्रो भगवान बुद्धको मार्ग चाहिँ मध्यम निकाय भनिन्छ नि, मध्यम मार्गबाट हिँड्नुपर्छ, बोल्नुपर्छ, भेट्नु पनि पर्छ र बरु अब संवेदनशील विषयहरू हुन्छन् त्यस्तो कुरा चाहिँ नि बोल्दाखेरिमा पहिले नै बोल्ने कुरालाई लिखित रूपमा ड्राफ्ट बनाएर त्यसका प्रत्येक शब्दहरूलाई तौलिएर मिलाएर राखेर लिखितै चाहिँ नि उत्तर दिने गरे पनि हुन्छ, त्यो मलाई लाग्छ अझ राम्रो हुन्छ। त्यस कारणले उहाँले कति पनि नबोल्ने र अति बोल्नेको बीचमा सन्तुलन कायम गरेर बीच बीचमा संसदमा आएर बोल्नु नै राम्रो हुन्छ जस्तो लाग्छ। र यो जहाँसम्म सीमा लगायत विभिन्न संवेदनशील विषयहरू छन् अन्तर्राष्ट्रिय सम्बन्ध, त्यो बेलामा मलाई त्यस विषयमा मलाई भन्नु के छ भने अत्यन्त ठूलो कूटनीतिज्ञ स्वर्गीय यदुनाथ खनालले भन्नुभएको छ, यो कूटनीति भनेको अत्यन्त गम्भीर विषय हो, युद्ध जत्तिकै खतरनाक पनि हुन्छ, त्यसैको इन्टेन्सिटीमा हामीले यसलाई लैजानुपर्छ, त्यसैले संयमित भएर मात्रै बोल्ने काम गर्ने गर्नुपर्छ यस विषयमा भन्नुभएको छ। हो, त्यो कुरा पनि हाम्रो लागि एउटा गाइडेन्स, एउटा पथ प्रदर्शक चाहिने विचार हो, त्यो अनुसार गर्नुपर्छ।
अब हामी यो कुराकानीको अन्तिमतिर आइपुगेका छौं। सरकारको समय हेर्ने हो भने करिब 3 महिना पुग्न लागेको छ यो सरकारको। अब यो 3 महिनाको अवधिमा सरकारले जसरी आफ्ना कामहरू अगाडि बढाएको छ, यो बीचमा नीति तथा कार्यक्रम प्रस्तुत गर्यो, बजेट पनि प्रस्तुत गर्यो, होइन, अब यहाँले यो 3 महिनाको अवधिलाई, करिब 3 महिनाको अवधिलाई कसरी हेर्नु भएको छ?
अब केही सानातिना चाहिने कमजोरी र चाहिने आलोचनाहरू त भइ नै हाल्छन् अब प्रतिपक्षीहरूबाट, तर अब अहिले भएका कामहरूमा मुख्यतया चाहिने अब यो सुकुम्बासीहरूको समस्या नै चाहिने अब एउटा ठुलो थियो, त्यसलाई चाहिने अब सम्बोधन गर्छौँ र चाहिने यही असार महिनाको कति गतेदेखि चाहिने सुकुम्बासीलाई अब एउटा जग्गा धनी प्रमाण पूर्जा पनि वितरण गर्न थालिनेछ भन्ने कुरा पनि मैले कता मिडियामा मैले देखेको छु। अब वास्तविक सुकुम्बासीहरूलाई पहिचान गरेर सेटल गर्ने एउटा कार्यक्रम विकल्पको रूपमा राखेर चाहिँ नि अब त्यो विगतको चाहिँ नि समस्या समाधान गर्न राम्रो हुन्छ। अब अघि भारत भ्रमणको कुराको पनि मैले उठाएँ, अब त्यहाँ तत्कालै मैले दुईटा समस्या चाहिँ नै अहिले सुने, अब भारतले चियामा अब विषादी इत्यादि के भयो स्ट्यान्डर्ड पुगेन भनेर अब प्रतिबन्ध लगाइदिएको हुनाले पूर्वका 83 चिया उद्योगहरू अहिले बन्द हुने अवस्थामा छन् भनेको छ। अब त्यो के हो एउटा, अब त्यसलाई पनि त्यस्ता विषयलाई पनि अब होमवर्क गरेर अनि चाहिने भारतसित चाहिने कूटनीतिक कुराकानी गरेर समाधान गर्नु पर्यो। अर्को कुरा अब विद्युत चाहिने के अरे बिक्री हामीले बङ्गलादेशलाई पठाउन भनेर जुन चाहिने योजना बनाइराखेका छौँ, अब त्यसमा चाहिँ भारतले अब 20 MW भन्दा बढी के अरे हाम्रो भार वहन क्षमता छैन, तारहरूले धान्न सक्दैन, त्यस कारणले चाहिँ नि अब त्यहाँभन्दा बढी चाहिँ नि बङ्गलादेशमा तपाईँहरूले पठाउन सक्नुहुन्न के अरे विद्युत भने जस्तो कुरा आएको छ भन्ने सुनेको छु। अब त्यो त ठुलो चुनौती हो, अब त्यसो भए हामी कसरी चाहिँ नि त्यसलाई सल्त्याउने त यस्ता कुरा चाहिँ नि वार्ता मार्फत गर्नुपर्छ। अब जस्तो सिमानाकै कुराहरूमा पनि अघि तपाईँले भनिहाल्नुभयो प्रधानमन्त्रीले पनि अब यो यसलाई पनि हामी वार्ताद्वारै उठाउँछौँ, बेलायतलाई तेस्रो पक्षको रूपमा चाहिँ मध्यस्थकर्ताको रूपमा ल्याउन खोजेको होइन, त्यहाँ चाहिने जुन हाम्रो सीमा सम्बन्धी चाहिने कागज पत्रहरू नक्साहरू चाहिने डकुमेन्टहरू छन् त्यो चाहिने प्राप्त गरौँ भन्ने किसिमले कुरा गर्नु गरेको हो भनेर स्पष्टीकरण पनि दिनुभयो। त्यही कुरालाई हाम्रो परराष्ट्रले पनि भनेको थियो। अब यी संवेदनशील कुराहरू पनि छन्, यसलाई चाहिने मिलाउनु पर्छ।
हस् त आचार्यज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दै थियौं एकजना कूटनीतिक व्यक्तित्व प्राध्यापक डाक्टर जयराज आचार्यसँग, विशेष गरी सत्ताको नेतृत्व गरिरहेको संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन हिजोदेखि चितवनको भरतपुरमा शुरू भएको छ र यो महाधिवेशनले दिने सन्देश लगायतका सन्दर्भमा केन्द्रित रहेर आज हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।